कुमारजी कुमारजी आज्ञा गर्नुहुन्छ कुमारजी आज्ञा गर्नुहुन्छ ए अगस्त्य मुनि तिमीलाई त्रिपुरा त अब सुनाए अब के सुन्ने इच्छा छ भन कुमारको यो कुरा सुनेर कुमारजीको यो कुरा सुनेर अगस्त्य मुनि भन्दछन् हे कुमार दक्ष प्रजापतिका दक्ष प्रजापतिका तेत्तिस कोटी दक्ष प्रजापतिका तेत्तिस कोटी कन्या तेत्तिस कोटी देवताले विवाह गरे तेत्तिस कोटी देवताले बिहा गरेर सतीदेवी विष्णुका छलाले महादेवले विवाह गरेर लैजानु भयो।
होइन के हो आज स्वस्तानी जस्तो गरेर पुरा चाहिँ कुमारजी 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 भन्न थाल्यो त इन्द्रजी के हो
यो कुमारजी होइन श्रोताहरू म साथीहरूलाई भन्छु कुमारजीको पनि यो आज्ञाले म फेरि भन्छु नेपाली साहित्यको विषयमा आज हामी विशेष चर्चा गर्दैछौँ त्यसैले पनि नेपाली साहित्यको पहिलो उपन्यास स्वस्तानीबाट हामीले सुरु गरिहाल्यौँ यो नेपाली साहित्यको पहिलो उपन्यास भन्ने कुरो तपाईँलाई थाहा पनि थियो होला थाहा नहुने श्रोतालाई हामीले भन्यौँ त्यही भएर हामीले नेपाली साहित्यलाई आज सम्मान गर्नका लागि स्वस्तानीको यो पहिलो श्लोकबाट सुरु गरेका हौ
यसरी चाहिँ हामीले सुरु गर्न त आखिर नेपाली साहित्यिक प्रोग्राम भएपछि त विशेष कार्यक्रम भएपछि त म पनि साहित्यबाटै चाहिँ श्रोताहरूलाई स्वागत गरौँ न त
तपाईँलाई माइक्रोफोन दिएँ मैले अहिले
युवा जोस र जागरले भरिपूर्ण युवा जोस र जागरले भरिपूर्ण आइपुग्यौं कार्यक्रम युवा संसार तपाईको माया र स्नेहले गर्दा गुन्जिन्छ हर घर अनि विश्वभर तपाईको माया र स्नेहले गर्दा गुन्जिन्छ हर घर अनि विश्वभर सूचना संगीत र मनोरञ्जनको पोको बोकेर सूचना संगीत र मनोरञ्जनको पोको बोकेर आउँछौ हामी प्रत्येक आइतबार आवाजको माध्यमबाट कता कता स्पर्श गर्दै सुटुक्क कानको बाटो हुँदै बनाउँछौ मुटुमा घर अरू कार्यक्रम भन्दा पृथक भई आज अरू कार्यक्रम भन्दा पृथक भई आज गर्छौं साहित्यिक छलफल जदौ नमस्कार अनि सेवारो गर्दै आइपुग्यौं देवी इन्द्र अनि लोकसफल
सेवारो नमस्ते नमस्ते तपाईँहरूलाई स्वागत छ आजको कार्यक्रम विशेष कार्यक्रम साहित्यिक कार्यक्रम युवा संसारको आज पाँच अगस्त 2012
साउन 21 गते तृतीय तिथि परेको छ आज
युवा संसारको कार्यक्रम आज विशेष रहेको छ आजको कार्यक्रममा हामी नेपाली भाषा परिषद भुटान को संस्थापक संयोजक कपिल दालसँग विगतमा प्रवासमा रहेर नेपाली साहित्य कसरी साधना गरिए भन्ने विषयमा कुरा गर्नेछौ भने प्रवासमा रहेका सर्जकहरूका सृजनाहरू वाचन गर्नेछौ र भुटनिस लिटरेचर .com र लिटरेचर काउन्सिल अफ भुटानसँग सम्बन्धित रहेर एक युवा सर्जकसँग पनि कुरा गर्नेछौ भने र समय रहेमा हामी अहिले गाईजात्राको समय परेकाले गर्दाखेरि हामी गाईजात नेपाली हाँस्य व्यङ्ग साहित्यको पनि अलिकति कुरा गर्नेछौँ।
हजुर श्रोताहरू यति धेरै हामीले तपाईँलाई आज खुराकहरू लिएर आएका छौँ आजको एक घण्टा तपाईँलाई निकै मनोरञ्जन मात्र होइन निकै उपयोगी सामग्री पनि तपाईँलाई लिएर आएको छौँ भन्ने हामी लागिरहेछ। तपाईँ हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रो ठेगाना इमेल ठेगाना रहेको छ yuva.sansar@hotmail.com हाम्रो फेसबुकमा पनि तपाईँले आफ्नो प्रतिक्रिया पठाउन सक्नुहुन्छ हाम्रो फेसबुक पेज युवा संसारमा गएर लगइन गर्नु सम्पर्क गर्नुहोला मेसेजहरू पठाउन सक्नुहुन्छ। तपाईँका गीतहरू आज हामीले बजाउन सकेका छैनौँ अनुरोधहरू धेरै आएका छन् साथीहरू आज हामी विशेष साहित्यिक छलफलमा रहेको कारणले गर्दा अर्को हप्ता हामी तपाईँको अनुरोध बजाउने नै छौँ। हामीलाई तपाईँले आजको अलावा तपाईँले फुर्सदको समयमा फेरि पनि सुन्न चाहनुहुन्छ भने ipajournal.com पनि सुन्न सक्नुहुन्छ र हाम्रो आफ्नै कार्यक्रम अनलाइन युवासंसार.com पनि तपाईँले फुर्सदको बेला सुन्न सक्नुहुन्छ। तपाईँले आइट्युनमा गएर युवा संसार भनेर खोज्नुभयो भने आइट्युनमा तपाईँले आफ्नो समयमा पनि सुन्न सक्नुहुन्छ। अब लोकसफल हाम्रो पालो अनुसार कतातिर लाग्दैछौँ
हामी विशेष गरेर चाहिँ नेपाली भाषा परिषदको बारेमा हामी चर्चा गर्नेछौँ होइन अनि त्यसरी चाहिँ हामी अगाडि बढ्दै गयौँ भन्दाखेरि पक्कै पनि श्रोताले केही कुराहरू जानकारी पनि पाउँदै जानुहुन्छ र हामी पनि धेरै कुराहरू पस्किन पाउँदैछौँ।
अघि देवीले भने जस्तै हामी कपिल दाहाल जो चाहिँ नेपाली भाषा परिषद भुटानको संस्थापक संयोजक हुनुहुन्थ्यो उहाँको इन्टरभ्यू बजाउन भन्दा अगाडि म अलिकति भाषा परिषदको बारेमा जानकारी दिइहाल्छु। म भाषा परिषद नेपाली भाषा परिषद 1992 भुटानबाट लखिटिएपछि प्रवासमा आएर सुरु गरेका एकदम अग्रजहरूले सुरु गर्नुभएको भाषा नेपाली भाषा साहित्य संस्कृतिलाई जगेर्ना गर्ने ध्येयका साथ सुरु गर्नुभएको एउटा संस्था हो। त्यसले चाहिँ नेपाली साहित्य क्षेत्रमा निकै ठूलो योगदान दियो र पछिल्लो समयमा नेपाली साहित्य भुटानी नेपाली साहित्यमा जसरी कृतिहरू बढ्दैछन् जसरी सर्जकहरू बढ्दैछन् त्यसको श्रेय चाहिँ नेपाली भाषा परिषदलाई नै जान्छ। त्यसको निरन्तर रूप अहिले चाहिँ लिटरेचर काउन्सिल अफ भुटान भनेर संसारभर छाइएका सर्जकहरूले नेतृत्व गरिरहेछन् त्यसमा सम्मिलित भइरहेछन् भुटनिस लिटरेचर .comलाई त्यसले निरन्तरता दिइरहेको छ। अब यसबीचमा हामीले यति धेरै भनेपछि योभन्दा धेरै चाहिँ हामी कपिल मुनि दाहाल संस्थापक संयोजकको इन्टरभ्यू छोटो इन्टरभ्यूबाट नै जानकारी लिन्छौँ नेपाली साहित्यको सुरुको विषयलाई लिएर।
त्यो तपाईँहरूले चलाएको कार्यक्रममा चाहिँ समुदायको रेस्पोन्स खास गरी युवा क्षेत्रबाट कस्तो आयो?
युवाहरूको त एकदमै संलग्नता थियो, उहाँहरूले समर्थन गरेकै हो। स्कुलमा लागेका विद्यार्थी बाहेक जसले पढ्न छोडे, स्कुलबाट ड्रप आउट भए, कोही स्कुलबाट चाहिँ बङ्ग गरे भागेर अब उनीहरूलाई पढ्ने चाहना पनि थियो, पढ्न पनि सकेनन् उहाँ र पनि उनीहरूलाई अब निरक्षरै भयौँ, हामीहरूलाई साक्षरताको आवश्यकता छ भन्ने युवाहरूले त्यहाँ समर्थन गरे, जनाए, आएर पढे, उनीहरूले प्रमाणपत्र लिए। त्यसदेखि बाहेक घरमा बस्ने महिलावर्ग जो स्कुलमा प्रवेश गरे तर स्कुलमा प्रवेश गरेर उनीहरूलाई पढ्ने इच्छा भएन, स्कुल ड्रप आउट भयो अथवा छोडे, त्यति मात्रै नभएर चाहिँ अलिकति उमेर गुज्रिएका जस्तै 25 वर्ष माथिका महिलाहरू जो चाहिँ भुटानबाट आए उनीहरूले पढ्ने मौका पाएका थिएनन्, निरक्षर थिए। अब घरैभित्र मात्रै बसेर अब चुलाकै काम मात्रै गरेर पनि नहुने रहेछ, किनभने अब यहाँ चुलोको काम मात्रै गर्दाखेरि पनि अब यहाँ केही छैन, अर्थात् बाहिर गएर पनि केही गर्न नसकिँदैछ, अलिअलि अक्षर चिन्ह यसो सही गर्नसम्म नसक्ने मान्छेले बाहिर जानु पनि ठिक हुने रहेछ भन्ने जसलाई त्यो अनुभव भयो, ती सबै नै सामेल भइरहेको थिए। महिलावर्गको ठुलो सहभागिता थियो त्यहाँ। 93 सालदेखि उता 98 लगभग 2000 सम्म नै सन् 2000 सम्म नै ठुलो सङ्ख्यामा एउटा निकै गतिले स्कुल जस्तो 1200 विद्यार्थीहरूले परीक्षा दिएका छन् त्यहाँबाट। त्यसका वयस्कहरू पनि थिए जस्तै कि अब कोही अब 52-54 वर्षका उमेर पुगेकाहरूले गरे र युवाहरूले धेरै राम्रो गरेका छन् जस्तै कि डिल्लीराम आचार्य भने बेलनाङ्गे 3 हुनुहुन्थ्यो, उनले साँच्चै भने अक्षरै मात्रै चिनेर छ, ती आएर त्यही भाषाको आधारमा त्यही प्रमाणपत्रहरू होइन साहित्य प्रवेश, साहित्य प्रवेशिकादेखि लिएर साहित्य प्रवेश गर्दै गर्दै उनले अलङ्कार पास गरे र एउटा महाकवि पनि बनेर धेरैवटा साँच्चै भन्नुभनेदेखि हाम्रो समुदायभित्र त महाकवि पनि लेखेका छन्। त्यस्ता महाकवि लेख्ने अरू महाकवि अरूले चाहिँ लेखेनन् तर त्यहाँबाट भाषा साहित्यको राम्ररी विकास भएको हो र जनचेतना राम्ररी भएको छ र त्यहाँबाट केही प्रमाणपत्र लिएर जस्तै कि 12 क्लाससम्मको जुन प्रमाणपत्रहरू उनीहरूले लिए घरका अब अलिकति उमेर गुज्रेका युवतीहरूले लिए, वयस्क युवाहरूले लिए, युवाहरू जस्तै कि 22-24 वर्षका युवाहरूले लिए र कोही जति अब सक्षम थिए ती सक्षमहरू त स्कुलमै भाषाको सेवा गर्न अर्थात् नेपाली भाषा पढाउन अनि शिक्षकको रूपमा उनीहरू प्रवेश गरे, उनीहरूले काम पाइहाले। त्यो काम पाएको देखेर पनि धेरै मान्छेहरू जो चाहिँ स्कुलका गार्ड थिए अथवा त्यहाँ कम्युनिटीतिर गार्ड गर्थे ती गार्डहरूले पनि गएर पढेर उनीहरू पनि पछाडि शिक्षक पनि भएका छन्। युवतीहरू भनौँ होइन अब चुलोबाट होइन घरको घरदेखि अब दैलोबाट बाहिर निस्केर चाहिँ पढेर चाहिँ हाम्रो त्यो कम्युनिटीमा धेरैले काम पाएका थिए।
यो त अब यो चाहिँ भयो साक्षरता विकास सम्बन्धी भनौँ न गतिविधि अथवा साक्षरता विकास सम्बन्धी प्रगति होइन, तर तपाईँहरूले नेपाली भाषा परिषदले चलाएको कार्यक्रमबाट नेपाली साहित्य भण्डारमा चाहिँ कति नयाँ कृतिहरू कति योगदानहरू बढी थपिए त?
साँच्चै भन्नु भनेदेखि भुटानमा त भाषा साहित्यको त विकास चटपटकै थिएन भन्दा पनि हुन्छ, थिएन नै भन्दाखेरि चाहिँ अब भनिहाल्न अलिकति अप्ठ्यारै पर्छ किनभने गौरीशङ्कर उपाध्यायले उहाँ बसेर नै महाकाव्य लेख्नु भएको थियो। नुइटेल परिवार दिल्लीराम नुइटेलका हजुरबाले साना साना कृतिहरू निकाल्नु भएको थियो, ती कृतिहरूका नाम मलाई आएनन्। नेपाली भाषा साहित्यको समग्र विकास भनेकै शिविरमा आएर भएको हो र नेपाली भाषा परिषदले जति सर्जकहरू उत्पादन गर्यो ती सर्जकहरू पछाडि गएर चाहिँ गजलहरू लेख्ने, अरू कृतिहरू दिने, छोटा कविताहरू लेख्ने, विभिन्न किसिमका चाहिँ कविताहरू लेख्ने, त्यसको सुरुवात नै नेपाली, त्यसको श्रेय नै नेपाली भाषा परिषदलाई नै जान्छ मेरा चाहिँ हिसाबमा। कृतिहरूको उसमा ठक्कै नम्बर चाहिँ अब मैले अहिले भुलेँ, 30 भन्दा बढा त कृतिहरू त्यहाँ आइरहेछन्, छोटा फुटकर कविताहरू त सही हुन्छन्।
2003-04-05 भन्दा पछि चाहिँ शिविरमै बसेर पनि नेपाली साहित्य क्षेत्रमा लाग्ने युवा पिँढीको निकै ठुलो लहर निक्लियो,
होइन लेखक अथवा कविताहरू लेख्ने गजल लेख्ने बढी लहर चल्यो होइन कथा निबन्धकारका रूपमा पनि धेरै उदाए यो नयाँ पिँढीले चाहिँ नेपाली साहित्यमा यति धेरै लगाव देखाएको देख्दा तपाईँहरूले चलाएको कार्यक्रममा पनि युवाहरूको सहभागिता देख्दा यो सम्बन्धलाई कसरी जोड्नुहुन्छ र नयाँ पिँढीले नेपाली साहित्यमा देखाएको यो चासोलाई चाहिँ तपाईँलाई तपाईँले कसरी हेर्नु भएको छ
मलाई त धेरै गौरव लाग्छ भुटान सरकारले देशबाट चाहिँ हामीले निकालिहाल्यो र हामी त घरबार विहीन भयौँ तापनि एउटा सङ्क्रमणकालीन अवस्थामा आएर एउटा त्यो छाप्रो मुनि शिविरमा बसेर भाषा साहित्यको विकासका लागि अर्थात् साक्षरताका लागि जति युवा पिँढीहरू अगाडि बढेर काम गरे तिनीहरूले पछि आएर उनीहरू नि कृतिकारहरू बने उनीहरू नि निबन्धकारहरू बने उनीहरू नि गजलकारहरू बनेका छन् उनीहरू नि महाकवि पनि बनेका छन् यो एउटा नेपाली भाषा परिषदले दिएको एउटा ठुलो योगदान हो जसलाई उहाँहरूले समर्थन गर्नुभयो स्वीकार्नुभयो लिनुभयो आफूले फाइदा पनि उठाउनुभयो यो एउटा सराहनीय प्रगति भएको हो त्यतिको प्रगति तेस्रो राष्ट्रतिर जाने व्यवस्था अर्थात् ती समाहित हुने व्यवस्थाहरू चाहिँ फेरि सुरुवात नभएको थियो भने त्यसको लहर धेरै बढेर जाने थियो यो विकल्प आउने बित्तिकै त्यहाँ विचलन आयो एउटा ठूलो विचलन आयो जुन विचलनले गर्दाखेरि 2007 चाहिँ लगभग हाम्रा भुटानीहरूले अब नेपाली भाषा किन पढ्ने त अब विदेश जाँदाखेरि त्यसको कुनै काम छैन भन्ने एउटा त्यस्तो किसिमको एउटा मानसिकताको विकास भयो त्यसपछि चाहिँ के भयो त उनीहरूले यता धेरै कृतिकारहरू निस्किराखेका थिए र जसलाई चाहिँ भाषा साहित्यप्रति एकदमै चासो थियो उनीहरू अगाडि बढिरहेतिर बढ्यो भनेदेखि अर्कोतिर तल्लो पक्षबाट चाहिँ तिनीहरूलाई समर्थन गर्ने जुन वर्ग आउनु पर्ने थियो त्यो वर्गको चाहिँ अलिकति त्यो वर्ग चाहिँ पछाडि फर्क्यो र यहाँ एउटा अलिकति के भने समन्वयमा अलिकति ग्याप जस्तो आयो तापनि नेपाली भाषा परिषद त्यतिखेर नेपाली साहित्य परिषदमा परिणत भइसकेको थियो नेपाली साहित्य परिषदले अब फेरि अर्को संक्रमण काल आयो यो संक्रमण कालले पक्कै पनि मानिसमा विचलन त ल्याउँछ हामीमा विचलन त ल्याउँछ नि ल्याउँछ रै पनि पछाडि गएर जुन देशमा पुगे तापनि अहिलेको आधुनिक प्रविधि अलिकति सजिलो छ त्यसका आधारमा पनि फेरि एउटा संगठित हुने माध्यम तयार हुन्छ नि होला भन्ने चाहिँ हामीलाई लागेको थियो जसले अलिअलि अङ्ग्रेजी साहित्यहरू पनि अलिअलि पढेर आउनु भएको थियो उहाँहरूले यो चासो लिनुभएको छ र त्यसलाई आफ्नो अस्तित्व रहिरहोस् अथवा भुटानीहरू यहाँ जहाँ जहाँ भए तापनि देशबाट निक्लिएर विदेशमा गएर फेरि नयाँ सृजना गरेर फेरि नयाँ नागरिकता निकालेर आफ्नो अस्तित्व कायम राख्नका लागि आफ्नो जातीयताका लागि र आफ्नो भाषा संस्कृतिका लागि जुन प्रकारको उहाँहरूले योगदान दिइरहनु भएको छ त्यो योगदान एकदमै सराहनीय छ
तेस्रो मुलुक आएर पनि नेपाली साहित्यमा लाग्नेको समूह निकै ठुलो भइसकेको छ होइन त्यसमा बढी जस्तो युवा पिँढीहरू लागेका छन् अब यो तेस्रो मुलुकमा आएर अर्को वातावरण होइन नेपाली साहित्य संस्कृतिको केही पनि नभएको ठाउँमा त्यस्तोमा चाहिँ जरा गाडेर उम्रिनु पर्ने अवस्थामा यतिखेर युवा पिँढीहरू त्यसमा लागेका छन् भने पुरानो पुस्ताका तपाईँहरू जस्ताले चाहिँ यो नयाँ भन्न हुर्कन लागेकोलाई चाहिँ कसरी गाइडेन्स गर्नुहुन्छ तपाईँहरूको यो अवस्थामा भूमिका के खेल्न चाहनुहुन्छ तपाईँहरू के दिन चाहनुहुन्छ
तेस्रो मुलुकमा आएर नेपाली भाषा साहित्यप्रति जसले लगाव राख्नु भएको छ देखाउनु भएको छ उहाँहरू खासै सुरुवातकर्ता भनेका चाहिँ नेपालबाटै उहाँहरूको भाषा साहित्यप्रति गहिरो लगाव देखिएको थियो सुरुवात उहाँहरूले नै गर्नुभएको छ हालाकि हामी जस्ता बुढाहरू अलिकति पन्छे तापनि युवा पिँढी एकदमै उत्साहित भएर आएको थियो जो नेपालमा तिनै युवा पिँढी नै अहिले तेस्रो मुलुकमा आएर पनि उत्साह लिएर अगाडि बढाए म देख्दैछु साथै नयाँ पिँढी पनि त्यसमा लागेका छन् एक प्रकारको मार्ग निर्देशन त पुरानै पिँढीले गरे जस्तो मलाई लागिराखेका छन् साथीहरू अरूहरू पनि छन् सायद उहाँहरूले नेपाली भाषाको संरक्षण सम्वर्धन र प्रवर्धनका उसमा योगदान दिन थालिसक्नु भएको जस्तो मलाई लागेको छ मैले चाहिँ अब दिन सकिनँ यहाँ आएर तर पनि मेरो एउटा मानसिकता अथवा भित्री सोचाइ के छ भने जुन युवाहरू यहाँ आएर उत्साहित रूपमा अगाडि बढिरहनु भएको छ उहाँहरूले सराहनीय काम गर्नुभएको छ लगभग उहाँहरू दोभाषे नि हुनुहुन्छ अहिले तेस्रो मुलुकमा आएर प्रवासमा आएर यसको विकास गर्नका लागि दोभाषिकै आवश्यकता परे मैले देखेँ उहाँहरूले गरेका कार्यप्रति मेरो ठुलो समर्थन छ व्यावहारिक रूपमा म अगाडि आउन सकेको छुइनँ
श्रोताहरू, आजको साहित्यिक कार्यक्रममा हामीले साहित्यिक विषय सामग्रीहरू कार्यक्रममा प्रस्तुत गर्ने कोसिस गरिरहेका छौँ र अहिले भर्खर सुन्नुभयो तपाईँले भुटानी नेपाली भाषा परिषद भुटान का संस्थापक संयोजक कपिलमणि दालसँग गरिएको कुराकानी। यो कुराकानीलाई हाम्रा सहकर्मी इन्द्र अधिकारीले तयार पार्नुभएको थियो र कपिलमणि दालका अनुसार हामीले सुन्यौं श्रोताहरू, नेपाली भाषा शरणार्थी अवस्थामा कसरी गुज्रियो, के कस्ता योगदानहरू भए, सबै कृतिहरू जति जति निक्ले, सबै भाषा साहित्य साधना गर्ने जति युवाहरू जति साहित्यकारहरू जन्मिए भाषा साहित्य परिषदलाई नै श्रेय जान्छ र हामीले पनि यो नै स्वीकार्नुपर्ने हुन्छ। उहाँहरूको कारणले गर्दाखेरि नै नेपाली भाषा साहित्य आजसम्म गुज्रिरहेको छ, आजसम्म सफल रूपमा चलिरहेको छ, होइन इन्द्र?
हजुर, त्यही श्रेय जान्छ। अहिले प्रवासमा आएर पनि भुटेस लिटरेचर काउन्सिल अफ भुटान त्यसलाई निरन्तरता दिने प्रयासमा देखिरहेको छ। प्रवासमा तेस्रो मुलुक आएर पनि धेरै सर्जकहरू उदाइसकेका छन्। नेपाली साहित्य भण्डारमा उहाँहरूको योगदान दिनानुदिन थपिँदैछ। त्यसमा भुटेस लिटरेचर .com निकै राम्रो भूमिका खेलेको छ। भुटेस लिटरेचर .com प्रवासमा रहेर नेपाली साहित्य सृजना गर्ने सर्जकहरूको एउटा डायस्पोराको एउटा प्लेटफर्म जस्तो बनेको छ। नेपाली साहित्यमा यसले दिएको योगदान नेपाली भुटानी साहित्यमा यसले दिएको योगदान चिरकाल पर्यन्त पनि हामीले सम्झिनुपर्ने अवस्था छ। योसँग सम्बन्धित केही सामग्री छ होला सायद लोक
हामीसँग यो सम्बन्धित सामग्री पनि छ र विशेष गरेर युवाहरूले चाहिँ जसरी जुन सृजना गरेका कुराहरू गर्यौं नि हामीले, यो चाहिँ यहाँ आएर चाहिँ तेस्रो देश पुनर्वास पछि चाहिँ सृजना गरेको चाहिँ पाइएको छ, जसले वहीँ सुरु गराएका थिए, तर यहाँ आएर चाहिँ यसरी सृजना गरेको चाहिँ हामीले कहीँ अनलाइन उदी पनि त्यसरी चाहिँ कमै मात्रामा भेटिरहेका छौँ।
श्रोताहरूलाई पक्कै पनि हामीले जानकारी गराउनै पर्छ, लिटरेचर काउन्सिल अफ भुटान अहिले नेपाली भाषा परिषद भुटानको निरन्तरता भएर जन्मिसकेको छ र त्यसले भुटनिसिटरेचर.com जहाँ भुटानी साहित्यको एउटा प्लेटफर्म भएर अहिले परिचय पाइरहेको छ र युवाहरूलाई युवा साहित्यकार र अहिले निकै बुजुर्ग साहित्यकारहरूलाई पनि त्यसले प्रश्रय दिइरहेको छ भन्ने पाइन्छ। र अर्को पनि जानकारी के छ भने हामीसँग आएको नेपाली साहित्यसँग साहित्यलाई प्रवर्धन गर्ने लिटरेचर काउन्सिल अफ भुटानले अर्को प्रयास पनि गरेको छ, त्यो रेडियो सृजना भनेर उहाँले सुरु गर्नुभएको छ। उहाँले अनलाइन रेडियो गर्नुभएको छ, त्यहाँ पनि निकै नै नेपाली साहित्यले निकै प्रश्रय पाएको देखिन्छ।
अब यसै क्रममा चाहिँ हामी रमेश गौतम, यो भुटनिस लिटरेचर .com का जुन एडिटर हुनुहुन्छ, उहाँको आवाजमा रेकर्ड गरिएको चाहिँ यो कविता,
उहाँलाई एडिटर मात्रै होइन उहाँलाई चाहिँ भुटनिस लिटरेचर सुरु गर्ने
श्रेय
पहिलो व्यक्ति हुनुहुन्छ। उहाँले आफ्नो पर्सनल ब्लग चलाउनु भएको थियो, पहिला साहित्यिक ब्लगलाई नै उहाँले अपडेट गरेर चाहिँ भुटनिस लिटरेचर .com मा परिणत गर्नुभयो। उहाँको साहित्यप्रति देनलाई चाहिँ हामीले मध्यनजर राख्दै उहाँलाई कृतज्ञता व्यक्त गर्दै आजको कविता हामी यहाँबाट उहाँको श्रोताहरूलाई पस्काउँदैछौँ।
युवा संसार सुनेर बसिरहनुभएका तपाईँ सम्पूर्ण आदरणीय श्रोताहरूमा उत्तरी क्षितिजबाट न्यानो अभिवादन। मेरो नाम हो रमेश गौतम र मेरो कविताको शीर्षक छ अमूर्त रङहरू। विश्वविद्यालयको पुस्तकालयमा बसेर एकहोरो हेरिरहेछु पर आकाशमा उडिरहेका चराहरू, बाहिर बाटिकामा रातो गुलाबको वरिपरि नाचिरहेका पुतलीहरू, अनि सूर्यको मधुर कान्तिसँगै प्रेम आलिङ्गनमा मस्त केही जोडीहरू। नजिकैको अध्ययन कक्षमा कुरा गरिरहेछन् एकुल एसियन इन्जिनियरहरू, भियतनाम युद्ध र यसको प्रभाव, झाँगिँदै गरेको चिनिया अर्थ बजार, भारतमा बढ्दै गइरहेको वातावरणीय समस्या, श्रीलङ्काली समुद्र तटमा प्रयोग गर्न सकिने नयाँ प्रविधि र यस्तै यस्तै अरू कुराहरू। फेसबुकमा यति नै बेला कसैले स्ट्याटस अपडेट गर्यो, चुस उसलाई मजाले ऊ नसक्युन्जेल, मोबाइलको स्क्रिनमा आँखा ओछ्याएर एकटक हेरिरहेछु 15 वर्ष केटाको स्ट्याटस म्यासेज। हेरिरहेछु लाइक गर्ने र कमेन्ट लेख्नेहरूको लहर, कति पपुलर हुँदैछ यो स्ट्याटस। एउटी 14 वर्ष केटीले प्रतिक्रियामा लेखिन्, के तिमीले उसलाई भनेको हो, मलाई लेख्न मन लागेन यो खाली ठाउँको शब्द। भर्खरै नर्वेली आतंकमा धेरै मारिए, बेलायती द्वन्द्वले राम्रैसँग बजार पायो समाचार माध्यमहरूमा, तुफान आतंकबाट भयभीत छन् लाखौं अमेरिकीहरू, कसरी सम्भव होला स्क्र्याचबाट गरिनुपर्ने लिबियाको पुनर्निर्माण, सोचिरहेछु एकहोरो एक्लै। कालो कफीको चुस्कीसँगै टोकिरहेछु ह्यामबर्गर अनि रङ्ग्याइरहेछु हाइलाइटरले अगाडिको टेबुलमा भएको कापी। कति रङ्गीन भइसकेछन् कैयन पानाहरू। पर आकाशमा उडिरहेका चराहरू, स्वच्छन्द रातो गुलाबको वरिपरि नाचिरहेका पुतलीहरू, मनमोहक प्रेम आलिङ्गन नमस्त जोडीहरू, निष्फिक्री आजको यो फेसबुक पुस्ता बेपरवाह, नजिकैको टेबलको मेरो कापी रङ्गीन, जीवन र यी सबै अमूर्त रङहरूको कस्तो सम्बन्ध हुँदो हो सोचिरहेछु, जीवन र यी सबै अमूर्त रङहरूको कस्तो सम्बन्ध हुँदो हो सोचिरहेछु। धन्यवाद।
अमूर्त रङहरू भन्ने कविता उठाउँदै हुनुहुन्थ्यो हाम्रा साथी नर्वेबाट, अनि रमेश गौतमको बारेमा हामीले थोरै जानकारी दियौं। उहाँले अहिलेको अवस्थामा आएर नेपाली साहित्यलाई धेरै ठूलो योगदान पुर्याउनु भएको छ। उहाँले अघि नै हामीले भन्यौं आफ्नो ब्लगबाट एउटा bhutanbhutanliterature.com सम्मको वेबसाइटलाई स्थापना गरेर थालनी गरेर नेपाली साहित्यलाई निकै नै ठूलो योगदान पुर्याउनु भएको छ। श्रोताहरू,
रमेशजी तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु। तपाईँले आफ्नो स्वरमा हाम्रा श्रोताहरूलाई सुनाउनु भयो तपाईँको यो योगदान, हामी पछिसम्म पनि सम्झनेछौँ र भविष्यमा पनि तपाईँलाई युवा संसार कार्यक्रममा यसरी नै योगदान दिइरहनु हुनेछ भन्ने हामीले आश लिएका छौँ।
यस्तै अर्का युवा साहित्यकार नेपाली भुटानी साहित्यमा एकजना जन्मिनु भएको छ, उहाँ निकै नै पोख्त साहित्यकार मानिनुहुन्छ, कवि तथा गीतकार सञ्चमान खालिङ। उहाँका निकै साहित्यहरू प्रकाशित भइसकेका छन्, कविताहरू प्रकाशित भएका छन् bhutanliterature.com र उहाँको आफ्नै कृति पनि प्रकाशित भएको छ। श्रोताहरू, उहाँको कृति रहेको छ धनेहरू निरन्तर हिँडिरहे, त्यो त्यसमा निकै आफ्ना गहन कविताहरू पस्केर उहाँले आफ्नो कृति सार्वजनिक गरिसक्नु भएको छ। दुई चार वर्ष अगाडि के उहाँ नेपालै हुँदा सायदै उहाँले गर्नुभएको र उहाँ अहिले नेपाली साहित्य साधना निकै जागरूक तरिकाले गरिराख्नु भएको छ। अमेरिकामा भए पनि आफ्नो जीवन जिउने क्रममा उहाँले साहित्यलाई पनि पछाडि पर्नु भएको छैन र अहिलेको कार्यक्रममा यो कार्यक्रम युवा संसारको आजको साहित्यिक विशेष कार्यक्रममा म सञ्चमान खालिङको एउटा कविता उठाउन चाहन्छु। कविताको शीर्षक रहेको छ तिमी प्रत्येक दिन जन्मनुपर्छ। सञ्चमान खालिङ हाल अमेरिकाको पेन्सिल्भेनियामा बस्नुहुन्छ। माकुराको जालभित्र एउटा अनुहार, मान्छेको जस्तो देखियो, प्रश्न सोधे तिमी को हो, उत्तर उसले उत्तर दियो तर मैले रागे पाटे मात्र बुझे उसको भाषा, किन कि उसले थोरै मात्र मान्छेको भाषा बोल्छ। आकृति मान्छे नै हो, भाषा छ मेसिनको, कम्प्युटरको, आइपोडको, 3D को प्रविधिको, तिम्रो कुरा म बुझ्दिन, तिमी कुरा बुझ्दैनौ। मान्छेका विभाजन त देखेकै हो, कारण हुन्थे भाषा धर्म रंग भूगोल आदि, तर आज प्रविधिले पनि मान्छेलाई विभाजित पारिदियो, विभाजित पारिछाड्यो। कुनै ज्योतिष शास्त्रको सूत्रले वा वैज्ञानिक सिद्धान्तले जाँच्न सक्दैन, नाप्न सक्दैन रेखाहरूको जटिल जाल जसभित्र मान्छे बेरिँदै गइरहेछ। आजका मान्छे आआफ्नै दिशामा कुदेका छन्। नयाँ नयाँ प्रविधि थप्न रातारात कम्प्युटर सफ्टवेयरहरू फेरिन्छन्, बजारी सामानका बट्टा लेबल रंग आदि फेरिन्छन्। तिमी आजको युग बाँच्न एउटा चोट एकचोटि मात्र होइन, प्रत्येक दिन जन्मनुपर्छ। श्रोताहरू, मैले उठाउँदै थिएँ सञ्चमान खालिङको एउटा कविता।
हजुर श्रोताहरू, प्रवासमा रहेर भुटानी सर्जकहरूले सृजना गर्ने अधिकांश कविताहरू छन्दोबद्ध नभइकन छन्दविहीन कविताहरू रहेका छन्, गद्य कविताहरू रहेका छन्। यो गद्य कविता उठान गर्ने अथवा गद्य कविताको सृजना गर्ने अथवा गद्य कविताको इन्ट्रोड्युस परिचय ल्याउने क्रममा सबैभन्दा पहिलो व्यक्ति हुनुहुन्थ्यो गोपाल प्रसाद रिमाल। नेपाली साहित्यमा निकै ठूलो योगदान दिएका, नेपाली साहित्यको एकजना होनहार व्यक्तित्व गोपाल प्रसाद रिमालले त्यतिखेरको त्यो अवस्थामा के छन्दविनाको कविता चाहिँ हुँदैन भन्ने खालको त्यो परिवेशमा, छन्दविनाको कविता कविता नै होइन भन्ने त्यो खालको परिवेशमा त्यतिखेर जसरी आफूले सुरु गरेको त्यो आन्दोलन अगाडि बढाउनु भयो, त्यो आन्दोलनले आज यति ठूलो मोड लियो कि छन्दविनाको कविता पनि यति धेरै चर्चामा रहेका छन्, जताततै छन्दविनाको कविताले पनि मान्छेको मन छुन सकेको छ, ताकि पछिल्लो समयमा आएर फेरि पनि व्यक्तिहरूले के भनिरहेछन् भने नयाँ पुस्ताले नेपालमा रहेको खास गरी पूर्वी नेपालमा रहने केही नयाँ पुस्ताका सर्जकहरू होइन, छन्दविनाको कविता त्यति मिठो भएन, छन्दले जति धेरै प्रभाव पार्न सक्थ्यो त्यति धेरै प्रभाव पार्न सकेन भनेर फेरि पनि छन्द आन्दोलनतिर फेरि फर्किने क्रम छ। तर पनि छन्द आन्दोलनले हामीलाई समेट्नुभन्दा अगाडि अहिलेको अवस्थामा हामी आज जुन कुरा गरिरहेछौँ त्यतिखेर चाहिँ छन्दविनाको कविताले नै हामीलाई मन छोएको छ, र छन्दविनाको कविता बुझ्न पनि सजिलो छ, लेख्न पनि सजिलो छ, भावना व्यक्त गर्न पनि सजिलो छ,
र यसमा चाहिँ एकदमै गहन शब्दहरूले चाहिँ जुन सजिएको हुन सक्छ र त्यसले चाहिँ एकदमै एउटा भनौँ न एउटा मोडै परिवर्तन गराउन सक्छ कि यो छन्दविनाको कविताले पनि गरि पनि राखेको छ. जस्तै गोपाल प्रसाद रिमालको कुरा गर्यौँ हामीले, आमाको सपनाको कुरा आउँछ त्यतिखेर होइन, गोपाल प्रसाद रिमालको कुरा गर्नु पर्दाखेरि
सायद
यस्ता खालका कविताहरूले छन्दविनाका यस्ता गद्य कविताहरूले पनि एक किसिमको नयाँ मोड नयाँ जोस र जाँगर युवाहरूमा त पक्कै पनि ल्याउँछ नै,
नयाँ सन्देश पनि दिन सक्छ.
म पनि यही भन्छु, म पनि साधना गर्छु होइन, साधना गर्न मन पराउने साहित्य साधना गर्न मन पराउने मान्छे केही थोरै फुटकर कविताहरू पनि लेखेको छु, इन्द्रले पनि लेखा देखाएको छु र विशेष गरेर मैले मेरो दखल चाहिँ गद्य कवितामै मलाई लाग्छ. पद्य कविता चाहिँ साह्रै अलिकति लेख्न पनि गाह्रो, भावना व्यक्त गर्न पनि अप्ठ्यारो. गद्य कवितामा चाहिँ सलल भावना बगेर चाहिँ आफ्नो तरिकाले भावना संगठित गरेर चाहिँ एउटा कविता तयार गर्न सकिन्छ भने पद्य कवितामा केही गाह्रो पर्छ. मलाई लाग्छ इन्द्रले खै गद्य पद्य नै के कविता उठाउन लागिराख्नु भएको छ के छ?
मसँग गद्य पद्य होइन, सायद म चाहिँ देवीलाई पर्खिँदैछु गोपाल प्रसाद रिमालको कविता सुन्नु.
इन्द्रले मलाई नै पर्खिएर छ, त्यसपछि उहाँले पद्य कविताको बारे हुन्छ. अघि नै इन्द्रले भनिहाल्नु भयो गोपाल प्रसाद रिमालले नेपाली साहित्यमा क्रान्ति गरे कसरी गद्य कविता चाहिँ गद्य कविताको थालनी गरेर र गद्य कविताको थालनी गरेर उहाँले क्रान्ति गर्नुभयो. उहाँको एउटा कविता मलाई साह्रै मन परेको छ र श्रोतालाई पनि मनपर्छ, म त्यही कविता फेरि उठाउँछु. यो चाहिँ सायदै नेपाली साहित्यमा एउटा यस्तो कविता हो जसले एकदमै क्रान्तिको भाषा पनि बोल्दछ र गद्य कविताको पनि एउटा थालनी गरे भन्ने चाहिँ श्रोताहरूलाई जानकारी गराउनुपर्छ. गोपाल प्रसाद रिमालको कविता परिवर्तन. हिजोसम्म रोइरोई बाँचिरहेका थिए, आज तिनै हाँसी हाँसी मर्न तयार छन्. हिजोसम्म जसको बोलीमा केही थिएन, मनको प्रतिध्वनिसम्म थिएन, मानिसले बोले जस्तै थिएन, केवल शब्द थियो अर्थ थिएन, आज तिनैको बोलीमा प्राण छ, व्यथा छ, उन्माद छ, आह्वान छ, आकर्षण छ. आज तिनैको मौनता पनि बोल्छ. हिजोसम्म जो रोई रोई बाँचिरहेका थिए, आज तिनै हाँसी हाँसी मर्न तयार छन्. हिजोसम्म जसको हात भिखारीको जस्तो फैलिएको मात्र थियो, आज त्यही हात अझुली परेको छ. आफ्नो सम्पूर्ण जीवनलाई एक स्वप्नको निम्ति अर्पिदिने प्रेरणा त्यसमा आएको छ. हिजोसम्म जसमा लिने लाचारी मात्र थियो, दिने इच्छाको उदय पनि भएको थिएन. लाचारी निश्चलता कायरताका दिन बिते, आज सब कटिबद्ध छन्, प्राण हत्केलामा छ. आजसम्म जो रोई रोई बाँचिरहेका थिए, आज तिनै हाँसी हाँसी मर्न तयार छन्. हिजोसम्म जसको माया गर्ने मित्र थिएन, घृणा गरिदिने दुश्मनसम्म थिएन, त्यस्तो गरीब थियो. हिजोसम्म त्यसको क्षुद्रता नै सर्वस्व थियो. जो त्यही क्षुद्रताको कुच्री कुच्री कायरताको ढालले बचाएर हिँड्थे, आज तिनैको ज्यान दिने मात्र होइनन्, ज्यान लिने दुश्मन पनि छन्. आज यस्तो धन छ, आज तिनैको छाती फुलेको छ, त्यही तिनको ढाल भएको छ. हिजोसम्म रोई रोई जो बाँचिरहेका थिए, आज तिनै हाँसी हाँसी मर्न तयार छन्. यो कविता थियो परिवर्तन शीर्षकको, गोपाल प्रसाद रिमालले लेख्नु भएको कविता. मैले
अब मात्रै मेरो पाला आयो है त.
यस्ता परिवर्तनका यस्ता कविताहरूले त्यतिकै आङ मात्रै झुरमुराउने होइन, यसले साहित्यमा जुन भिजेका व्यक्तित्व मात्रै नभएर जो कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँ पनि सायद यो पढाइबाट यो कविताबाट चाहिँ यो गद्य कविताबाट चाहिँ उहाँहरू पनि प्रभावित हुनुभयो होला भन्ने विश्वास लागिरहेछ.
यो कविता लेखेर गोपाल प्रसाद रिमालले देश परिवर्तन गर्न मात्र चाहनु भएन, सम्पूर्ण साहित्य जगतलाई नै एउटा परिवर्तन गर्नुभयो. उहाँले एउटा युगको थालनी गर्नुभयो भन्छु म चाहिँ.
गद्य कविताको एउटा युग थालनी उहाँले गर्नुभएको छ. तर पछिल्लो समयमा अघि मैले सुरुमा भने यो देवीको कविता आउनुभन्दा अगाडि देवीले कविता सुनाउनुभन्दा अगाडि मैले कुरा गरेको थिएँ छन्द कविताहरू पनि आउन थालेका छन्, फेरि जुर्मराउन थालेका छन् छन्दमा भन्ने छ. हामीलाई निमेश भण्डारी जुन उहाँको साहित्यिक नाम रहेको छ, निमेश भण्डारी उहाँको खास नाम नन्दलाल भण्डारी, अहिले सिडनीमा बस्नुहुन्छ, भुटानी सर्जक एकजना हुनुहुन्छ, उहाँले पठाउनु भएको छ छन्दबद्ध कविता शार्दुल बिक्री छन्दमा लेखिया जस्तो लाग्दैछ मलाई. यो छन्द त म धेरै जान्दिनँ, मस जस्त अनि दीर्घ अन्तिम हुने शार्दुल विक्रीता भन्छु होइन, त्यो छन्दमा लेखे जस्तो लागिरहेछ मलाई. आफ्नो हो र समाज आज कसरी वृद्धि गरौं यो भनी मेरो चिन्ता भन्ने शीर्षकमा उहाँले यसरी सुरु गर्नुहुन्छ. आफ्नो हो र समाज आज कसरी वृद्धि गरौं यो भनी भन्ने चिन्तन आज व्याप्त जगमा देखिन्न काहीँ पनि। तिम्रो पूर्ण भलो म आज जगमा गर्दैछु आऊ भनी भेटिन्छन् घटमा ठगेर निमुखा लुट्ने गरेका पनि। जसले बोल्छ र गर्छ काम उसरी ऊ हुन्छ मानी बरु नापिन्छन् भैधर्म अर्ध ज्ञान तिनमा शङ्का मान्छेहरू। हेपिन्छन् किन हो समाज बीचमा सत्कार गर्ने जना मान्छे हुन्न ठुलो लिएर मनमा कप्ट्याई छुच्चोपन। सामु हुन्छ भनेर ठिक्क पनि बनि त्यो देखाइ गर्ने मन भाग्ने त्यही जन हो हुनेछ पहिलो गर्नु परेको दिन। सेवा गर्छु भने बरक्कसँगले मान्छे बटारिन्छन् चिन्ता लाग्छ मलाई हट्छ कहिले दुर्गुण अन्धोपन। गर्छन् बात बनेर स्वच्छ छविका पाले पारेर खुल्ला मन थाल्छन् सर्प भएर डस्न तिनले मौका मिलेको दिन। हुन्छन् पुज्न सधैँ त निश्चल बने सिधा अबोलाहरू धोका खान्छन् हेर छट्टुहरू ती ढाट्ने र छल्ने बरु। गर्छन् मान भनेर विज्ञमा भने सर्केर बस्नेहरू जान्ने मै हुँ भनेर कामा नगरे सन्केर बस्छन् अबरु। यस्तो सङ्गतले विकास कसरी होला न सोझाहरू चिन्ता लाग्छ मलाई आज कसरी उक्सिन्छन् मान्छेहरू। अर्को शैलीमा यसरी नै पढिन्छ। जसले स्वार्थ भरि पुरै छल गरी घस्तै छ चिप्लोपन त्यो सम्मान सधैँ त जान्छ उसमा बुद्धु भए सज्जन। जसले गर्छ पुकार स्वच्छ मनले मानिन्छ कस्तो भन त्यस्ताको अपमान हुन्छ जगमा पस्दैनमा राम्रोपन। बोके चुम्म गरेर बालक हुँदा पालेर सानो छँदा भड्किन्छन् किन हो वयस्क हुन गई हुर्केर ठुलो छँदा। निन्दा जाल अनेक क्रोध मनमा राखेर बढ्नु कहाँ चिन्ता लाग्छ मलाई पुतुच्छ कसरी सपना छ मान्छे यहाँ। दिन्छन् दोष अनेक काम अरूको बन्दै गएनन् भनी मान्छे काट्छ कुरा बसेर अरूको गर्दैन आफू पनि। गर्यो अर्ती भने सशङ्क जनमा विश्वास छुट्ने अझन चिन्ता लाग्छ सधैँ समाज अबको गिर्दै गयो झन्झना।
अनि इन्द्रले यो जुन कविता सादुल विकृति छन्दमा जुन पढेको सुन्दाखेरि मलाई कस्तो भान भयो भनेदेखि कता कता म कक्षा 9-10 पढ्दाखेरि हामीलाई गुरुहरूले पढाउनु हुन्थ्यो नि साधु र विकृति छन्दमा यसरी गर्ने भनेर त्यो पनि कता कता भान हुनुभयो क्या
छन्दको
फर्मुलाले गर्दाखेरि। इन्द्र केही कविता लेखिन्छ कि साधु र विकृति छन्दमा पनि के कस्तो यो पढाइको तरिका त विभिन्न भाकामा भनियो नि त एउटा अर्कै छन्दमा अर्को अर्कै तरिकाले छन्द त त्यही हो
दुईटा लय मैले अहिले सुनाएँ श्रोताहरूलाई होइन तर यो छन्दको कविता लय हालेर गाइन्छ शार्दुल विकृति छन्दकै कविताहरू 5-6 तरिकाले गाउन सकिन्छ गेय तरिकाले भन्न गेय लय लाउन सकिन्छ। यो मैले दुईटा मात्रै सुनाएँ अहिले धेरै लयहरू छन् सबै छन्दका यस्तै धेरै लयहरू छन्। पुरानो शैलीमा गायो भने अलिकति पुरानो भाका सुनिन्छ तर नयाँ शैलीमा गायो भने त्यो चाहिँ भनिन्छ नि अब गीत पुरानो भयो भने आधुनिक हुन्छ नयाँ पप रक स्टाइलको आएको छ अलिक मनपर्छ नि त्यो नयाँ शैली पनि आएको छ क्या होइन
सर्जक निमेश भण्डारीलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। सिडनीमा रहनुहुने आम्बा सर्जकले आज नयाँ प्रयोग हामीलाई दिनुभयो। छन्दमा कविता नपढ्या निकै भएको थियो नदेखा निकै भएको थियो। हाम्रा सर्जकहरूले पनि निकै लेखी लेख्न छोडिसक्नु भएको थियो र निमेश भुटानीजीले आज छन्दको कविता पस्केर हामीलाई
अब यसपछि हामी यो छन्दको कविता सँगसँगै मसिना फुटकर रचनाहरू जस्तै भनौँ हामी छोटकरीमा लेख्छौँ नि मसिना मुक्तक लेख्छौँ छोटो हुन्छ तङ्का लेख्छौँ हामी होइन रुवाई लेख्छौँ अघि आएको छैन होला सायद हामी केही पछि एकजना सर्जकले आफ्नो रुवाई सुनाउनुहुन्छ त्यो पनि सुनाउँछौँ। अहिले चाहिँ हाम्रो लोकसफल साथीले केही रुवाईहरू लिएर आउनु भएको छ।
मैले के बोकिरहेको छु भने मसँग मुक्तक छ एकजना नेपाली सर्जकले उहाँले मैले अनलाइनबाट चाहिँ लिएको यो मुक्तक हो। हामी मुक्तक विशेष गरेर गजल चाहिँ अलिकति मायाप्रीतिका कुराहरू गर्छौँ यहाँ मायाप्रीतिर झुका भएका चाहिँ यहाँनिर लयहरू हुन्छन् र त्यही चाहिँ म टिप्दैछु श्रोता पक्कै यो माया सम्बन्धित यो एउटा मुक्तक छ तपाईँलाई। कुल्ची कुल्ची हिँड हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह त केही होइन केवल एक थुप्रो माटो हो। गालाको पाटोको लामो धर्सो गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन त्यो त झरिसकेको झरिसकेको आँसुको एक थोपा टाटो हो। यो चाहिँ सृजना गरेको थिए रत्न शर्मा थापाले, रत्न शमशेर थापाले। उहाँका धेरै मुक्तकहरू चाहिँ कविताहरू हामी अनलाइनमा चाहिँ भेट्न सक्छौँ। उहाँ एकजना नेपाली सर्जक हुनुहुन्छ,
निकै प्रख्यात गीतकार पनि हुनुहुन्छ,
त्यसै गरेर म अर्को फेरि एउटा टिप्दैछु, यो चाहिँ रुवाई। अहिले पछिल्लो समयमा नेपालमा पनि विशेष गरेर पश्चिम नेपालमा गजल त्यस्तै हुँदै रुवाईहरू हुँदै अलिकति पश्चिमबाट बढी चाहिँ चर्चामा एफएम रेडियोहरूमा चाहिँ आउने गर्दथे भनेदेखि अहिले पूर्वमा पनि बढी यो रुवाईहरूको चाहिँ हामी गजल कार्यक्रमहरू सुन्ने गर्यौँ भनेदेखि चाहिँ रुवाईको चाहिँ विशेष गरेर चाहिँ सुन्ने गर्छौँ भाकाहरू। र यस्तै रुवाई हाम्रो एकजना भुटानी सर्जक मोहन गौतमले पठाउनु भएको छ, पेरालोई साउथ अस्ट्रेलियाबाट चाहिँ उहाँले पठाउनु भएको छ, र उहाँले पठाउनु भएको छ र म तपाईँलाई यो रुवाई पस्किँदैछु। नयनभरि आँसु थमाएर गयो, छातीभित्र माया जमाएर गयो। नयनभरि आँसु थमाएर गयो, छातीभित्र माया जमाएर गयो। रिमझिम भिजिरहन्छ सिरानी छल्किएर आँसु, भिजिरहन्छ सिरानी छल्किएर आँसु। वियोगको क्षण थियो रमाएर गयो, वियोगको क्षण थियो रमाएर गयो। मोहन गौतमजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँले यो एउटा सृजना रुवाई लेखेर पठाउनु भएको थियो।
एकदम रुवाई पछिल्लो समयमा खास गरी रुवाई जापानी साहित्यको एउटा अङ्ग हो र पछिल्लो समयमा चाहिँ नेपाली साहित्यमा निकै चर्चामा रहेको छ। पहिलो रुवाई चाहिँ भनिन्छ नेपाली सर्जक होइन शिरीषको फुल लेख्ने पारिजातको एउटा कृतिमा भेटिएको थियो पहिलो रुवाई नेपाली साहित्यको भन्ने गरिन्छ। त्यसपछि नेपाली साहित्यमा रुवाईहरू अलिअलि चल्न थाले, अहिले आएर चाहिँ रुवाई निकै चर्चाको विषय बनेछ नेपाली साहित्यमा। छोटो विधा सजिलो लेख्नलाई पनि होइन, पाँच सात चार पाँचवटा अक्षर, त्यसपछि सातवटा अक्षर, अन्त्य नै चारवटा अक्षर, त्यसरी चाहिँ रुवाई बन्छ मलाई लागेको। तङ्का पनि छ, तङ्का पनि पछिल्लो समयमा केही केही मात्रामा आउन थालेछ, तर तङ्काले मार्केटिङ चाहिँ गर्न सकेका छैन त्यति धेरै होइन। तङ्का पनि त्यस्तै छोटो सृजना हो, छोटकरीमा आफ्नो भनाइ धेरै भन्न भनेर भने मान्छेलाई ट्याक्क कोटेसन भनिन्थ्यो पुरानो हिसाबमा, चाहिँ कोटेसन जस्तै छोटकरीमा मिठो कुरा फ्याट भनिहाल्ने, त्यो चाहिँ तङ्का रुवाईले राम्रो अवसर दिएको छ।
यस्ता साना साहित्यिक विधाहरू निकै फैलिँदैछन्, मैले पनि देखाएको छु अघि लोक र इन्द्रले कुरा गरिहाले। त्यसपछि अर्को निकै फस्टाएर गएको युवा जमातमा निकै चर्चित अर्को विधा साहित्यिक विधा रहेको छ गजल, होइन यो गजल, गजलले पनि निकै निकै नै अहिले साहित्यमा फड्को मारिसकेको पाइन्छ र साहित्य यसलाई गजल प्रकाशन गरेर निकै श्रोताहरू गजल पहिला गजल सुरु गर्ने हाम्रा नेपाली साहित्यमा गजल सुरु गर्ने मोतीराम भट्टको पनि हामी गजल उठाउनेछौँ र गजलमा चाहिँ मैले बढी माया प्रीतिका कुराहरू गाइएको पाएको छु र गजललाई गीत लयमा गाइन्छ पनि संगीत पनि भरिन्छ। हामी श्रोताहरूलाई हाम्रै बुढानी सर्जकले गाएको गजल पनि सुनाउनेछौँ। इन्द्रले चाहिँ गजलको अलिकति इतिहास भन्छु भन्ने खालको कुरा गर्दै हुन्छ।
गजलको सुरुवात गर्दाखेरि इतिहास भन्दाखेरि नेपाली नेपाली साहित्य क्षेत्रमा गजलको इतिहास मोतीराम भट्टसँग जोडिएर आउँछ। मोतीराम भट्ट थिएनन् भने नेपाली साहित्यमा गजल थिएन होला सायद। मोतीराम भट्ट भन्नु नै नेपाली साहित्यको गजल हो, नेपाली साहित्य भन्नु नेपाली साहित्यको गजल भन्नु नै मोतीराम भट्ट हो। मोतीराम भट्टको नाम नलिकन नेपाली साहित्यको गजललाई लिन सकिँदैन, त्यो दुईटा नाम एकअर्कामा छुटिन सकिँदैन। यो के भन्नु होइन, प्रेम र प्रणय जसरी बसेको छ होइन, माया प्रीति जसरी बसेको छ यिनीहरू बिचमा, यिनीहरू छुट्याउन सकिँदैन। हामीले एकलाई छुट्यायो भने अर्कोको निन्दा गरेको हुन्छ र यसलाई हामी छुट्याउन सकिँदैनौँ। त्यसरी मोतीराम भट्टले ल्याउनु भएको गजलको त्यो नयाँ युग त्यसपछि केही मात्रामा शिथिल रह्यो, त्यति राम्रोसँगले चलेन। तर सन् 1950 2050 नेपाली रात्रो अनुसार 2050 पछि 2060 पछि नेपाली साहित्यमा गजलले यति धेरै फड्को माऱ्यो, नेपाली गजल सायद फुटकर कविता अथवा भनौँ न फुटकर भन्दा पनि छन्द बिना लेखिएका कविता भन्दा पनि गजलको मार्केटिङ धेरै मात्रामा बढेको छ। प्रवासमा आएर भुटानी साहित्यहरूले पनि गजललाई प्राथमिकता दिइरहेछन्। म मोतीराम भट्टको यो गजलको विषयमा जो यति धेरै भनेपछि उहाँको एउटा गजल सुनाउँछु अनि हामी हाम्रै प्रवासमा रहेको एकजना सर्जकको गजल सुन्छौँ। श्रोताहरू, म तिम्रो अघि पर्न लायक कहाँ छु भन्ने मोतीराम भट्टको यो गजल म सुनाउँदैछु। म तिम्रा अघि पर्न लायक कहाँ छु, त्यसैले अघि सर्न लायक कहाँ छु। हुकुम हुन्छ तिम्रो त हाजिर छँदैछु, बिना मर्जी आँट गर्न लायक कहाँ छु। अरूका उप आँखी भौँ तानी हाने म जाबो हरे मर्नलाई कहाँ छु, जहाँसम्म मन चल्छ लौ हुन्छ घुर्कनु, तनै झै नजर पर्न लायक म कहाँ छु, सडकमै छमन हर्न सक्नु हर्न सक्नु हरिले सुनिस मोती त्यो गर्न लायक कहाँ छु, म तिम्रो अघि पर्न लायक कहाँ छु, त्यसैले अघि सर्न लायक कहाँ छु। अब हामी मोतीराम भट्टलाई यति धेरै सम्झेपछि हाम्रै प्रवासमा रहेर गजल सृजनामा निकै अघि बढ्नुभएका सर्जक कृष्ण संघर्ष संघर्षीको एउटा मिठो गजल सुन्छौ उहाँहरूकै स्वरमा।
पुँजीवादी हो सर्वहाराको शिरमा फेक्न नखोजाए, पुँजीवादी हो सर्वहाराको शिरमा फेक्न नखोजाए, बम र बारुद बर्साउँदैछन् कुशासनको कुशासनमा फेक्न नखोजाए। युद्ध मैदानमा सङ्घर्षको राको सँगै भूमिपुत्र जन्मदैछ, युद्ध मैदानमा सङ्घर्षको राको सँगै भूमिपुत्र जन्मदैछ, सामन्तीको संहार गर्न चिहान खनिँदैछ फेक्न नखोजाए, बम र बारुद बसाउँदैछन् कुशासनमा फेक्न नखोजाए। माटो साँची मुक्तिको लागि सिर जान्छ सङ्घर्षमा, माटो साँची मुक्तिको लागि सिर जान्छ सङ्घर्षमा, सर्वहाराको खुन पसिनामा सपना देख्न नखोजाए, सामन्तीको संघार गर्न चिहान खनिँदैछ छिर्न नखोजाए। कालो अजिङ्गर आउँदैछ आदि बनी सङ्घर्षमा, कालो अजिङ्गर आउँदैछ आदि बनी सङ्घर्षमा, देश घातक शोषकको उसो खेल खेल्न नखोजाए, सर्वहाराको खुन पसिनामा सपना देख्न नखोजाए। मुक्तिको रणभूमिमा लाखौँ योद्धाहरू शहीद बन्दैछन्, मुक्तिको रण युद्धमा लाखौँ योद्धाहरू शहीद बन्दैछन्, निरङ्कुशको उपहारमा नौलो इतिहास लेख्न नखोजाए। पुँजीवादी हो सर्वहाराको शिरमा फेक्न नखोजाए, सामन्तीको संहार गर्न चिहान खनिँदैछ फेक्न नखोजाए, सर्वहाराको खुन पसिनामा सपना देख्न नखोजाए, देश घातक शोषक हो उसो खेल खोल्न नखोजाए, निरङ्कुशको उपहारमा नौलो इतिहास लेख्न नखोजाए।
हामीले यो गजल सुनिहाल्यौँ, यो चाहिँ थियो कृष्ण संघर्षको। र अब भने हामी फेरि अर्को गजल, धेरै अगाडिदेखि गजलमा चाहिँ सृजना गर्दै आउनुभएका एकजना व्यक्तित्वको चाहिँ साहित्यिक सर्जकको चाहिँ हामी सुन्नेछौँ। यो चाहिँ विशेष गरेर चाहिँ रुवाई र त्यसमा चाहिँ
हजुर नेपाली भुटानी नेपाली साहित्यमा गजलमा निकै दखल राख्ने व्यक्तित्व पुराना गरेरले हामीले कन्सास युएसएबाट पठाउनु भएको छ उहाँकै स्वरमा। उहाँले केही रुवाई र एउटा कविता पठाउनु भएको छ, हामीलाई गजल त पठाउनु भएको छैन आज, तर उहाँको गजलमा निकै दखल छ, नेपाली गजल .com उहाँले चलाउनुहुन्छ। उहाँको स्वरमा आज हामी रुवाई र कविता सुन्छौँ।
दक्षिण अस्ट्रेलियाको एडिलेडबाट प्रसारण भइरहेको रेडियो एडिलेडको नेपाली कार्यक्रममा उपस्थित हुनुभएका तपाईँ तमाम नेपाली भाषी, नेपाली मन र नेपाली मनलाई हार्दिक हार्दिक नमस्कार। म पुराना घरे चिराङटान, अहिले हाल अमेरिकाको क्यान्सस सहरबाट तपाईँहरूलाई केही हाइकु र एउटा कविता पस्कनका लागि उपस्थित भएको छु। स्वीकार्नुहोस् पहिले केही हाइकुहरू, ता पस्कनेछु। पहिलो हाइकु, भाषाको जंगलमा मेरो जिब्रो फुटेन प्रवास पीडा, भाषाको जंगलमा मेरो जिब्रो फुटेन प्रवास पीडा। हाइकु नम्बर दुई, कलाको भाषा लिपि न लवजले बोलेको कसरी, कलाको भाषा लिपि न लवजले बोलेको कसरी, मृत्यु भन्दैछ पुरै सहर जल्दैछ कहाँ पो खस्ने, मृत्यु भन्दैछ पुरै सहर जल्दैछ कहाँ पो खस्ने। यो थियो हाइकु नम्बर तीन। र अब लागो हाइकु नम्बर चारमा, कविको भाषा हिउँ जलाउँछ सिर्फ चेतना, कविको भाषा हिउँ जलाउँछ सिर्फ चेतना, यी आँखाहरू मृत्युकै आयुमाथि मृत्यु विजय, यी आँखाहरू मृत्युकै आयुमाथि मृत्यु विजय। यो थियो पाँचौ हाइकु। र अब लागो आजको अन्तिम हाइकु, नबुझी केही ताली बजाउँछन् निरीह, नबुझी केही ताली बजाउँछन् निरीह। आदरणीय श्रोताहरू, मैले यहाँहरूलाई केही हाइकुहरू सुनाए अहिले, र अब भने म एउटा नेपाली कविता जसको अङ्ग्रेजी शीर्षक छ डिभोर्स, नेपालीमा भन्नुपर्छ पार पाछु के, म यसलाई पस्कने अनुमति चाहन्छु। कविताको शीर्षक छ डिभोर्स। एक अर्को चोटि अनिश्चितता समातेर गन्तव्य बदल्नु पर्ने भयो, 300 वर्ष अगाडि जाबो भुँडी पाल्न नसकेर हजुरबा नेपालबाट भुटान बिलासिएको सम्झदै थिए, श्रीमती लजाउँदै पसिन्द्र भनिन् लौन प्रिय सम्भोग गरौं, मलाई चाँडो गान्धी जन्माउनु छ, बाध्यतावश भन्नु पर्यो भने माफ गर प्रिय मलाई मार्क्स जन्माउनु छ। धेरै गहिरो गरी आकाश धुम्मियो, यसरी धेरै दिनहरू बिते, मेरो ल्यापटपको वालपेपरमा रगतका खोलाहरू छन्। आज भोलि एक साँझ म तेस्रो विश्वयुद्धका झलकहरू डाउनलोड गर्दै थिएँ, श्रीमतीजी पसिन फेरि मलिन मुस्कान शर्माउँदै डाउनलोड रिफ्रेस गरेर भनिन् प्रिय आउनुहोस् सम्भोग गरौं, मलाई चाँडो बुद्ध जन्माउनु छ। मैले वालपेपर निहाले डाउनलोड सर्वेक्षण गरेर भने माफ गर प्रिय मलाई हिटलर जन्माउनु छ। ठुलो झोक रिसाइन पुलुक्क हेर्दै निस्किन आज कलिलो घाम बादलका चट्टान बाटो ओर्लँदैछ। मैले ल्यापटपमा वालपेपर बदलेको छु। मरुभूमिमा मृत्युहरू विजय भोजमा व्यस्त छन्। तेस्रो विश्व युद्धको डाउनलोड कम्प्लिट हुन लागेको थियो। 81 फोन आयो उठाए तपाईँको विपक्षमा पेशिका छ अदालतमा हाजिर हुनु पर्यो। धेरै बेरको बहस पछि वकिलले उर्दी गरिन् श्रीमतीसित मंजूर नभए डिभोर्स सम्झौतामा साइन गर्नुहोस् महाशय। बाध्यता थियो गर्नु पर्यो। डिभोर्समा हस्ताक्षर गरेर भने महापाओ महाशय मलाई आइन्स्टाइन जन्माउनु छ। हवस् त श्रोताहरू केही हाइकु र यो नेपाली कविता यहाँहरूबाट पस्किँदै यहाँहरूबाट विदा हुने अनुमति चाहन्छु र यो कविता सुनाउने मौका उपलब्ध गराइदिनु भएकोमा रेडियो अडिलेटको नेपाली प्रसारण युनिटका सम्पूर्ण साथीहरू र साथी इन्द्रलाई हार्दिक धन्यवाद टक्रिन चाहन्छु। हवस् त फेरि भेट्ने बाचाका साथ आजलाई पनि विदा चाहन्छु। यहाँहरूको समय शुभ रहोस्।
श्रोताहरू अहिले हामी प्रस्तुत गर्दैथ्यौं हाम्रा एकदम भुटानी सर्जक पुराना गरे पुरा नाम उहाँको भोलानाथ शिवाकोटी हो। उहाँ मेरा मित्र पनि हुनुहुन्छ र उहाँको स्वयं आवाजमा केही हाइकुहरू र एउटा गहन कविता हामीले आजको कार्यक्रममा पस्क्यौं। यो कार्यक्रम युवा संसार रेडियो एडलेटको 101 तरंग 101 मेगाहर्जको तरंगबाट सुनिरहेको छ देवी पोखरेल इन्द्र र लोकसभाको साथमा। र अब अर्को कार्यक्रमको अर्को पाठोमा हामी भुटानी साहित्यलाई नै निकै योगदान पुर्याएर अहिले एडलेडमा बसोबास गरेर भुटानी साहित्यलाई साधना गरिराख्नु भएका एकजना सर्जक हुनुहुन्छ यतिहाज अजनबी। उहाँ लिटरेचर काउन्सिल अफ भुटान र भुटनिस डट कमसँग सम्बन्धित हुनुहुन्छ। उहाँ यिनै विषयमा अलिकति साहित्यिक विषय र भुटनिस लिटरेचर डट कम र लिटरेचर काउन्सिल अफ भुटानसँग सम्बन्धित रहेर इन्द्रले सानो कुराकानी गर्नुभएको छ र यो कुराकानी प्रस्तुत गर्नेछौँ। उहाँका सृजना पनि हामी सुन्नेछौँ।
साहित्यप्रतिको मेरो रुचि भनेको चाहिँ अब एउटा प्रकृतिबाट सुरु भएको छ। जुन एउटा गाउँ ठाउँमा जन्मे अब त्यो ठाउँ नै त्यो ठाउँलाई नै म चाहिँ मेरो एउटा चाहिँ साहित्यप्रति प्रेरणा भनेर भन्न चाहन्छु कि। जस्तै अब विशेष गरी चाहिँ यो मेरो सङ्गीतसँग सम्बन्धित छ है। म सङ्गीत एकदम सानैदेखि सुन्ने गर्थेँ। के थियो भनेदेखि मेरो घरमा रेडियो थिएन। मेरो छिमेकीको घरमा चाहिँ एकदमै ठुलो खालको टेप रेकर्डर पनि थियो। अब त्यो थियो र त्यहाँनिर चाहिँ गानाहरू बस्थ्यो। खेतीबारीमा काम गरेको बेला या गाई चराउन गएको बेलामा त्यो गानाहरू मजासँग सुनिन्थ्यो। त्यो भएकोले गर्दाखेरि अब त्यो सङ्गीत वास्तवमा मेरो साहित्य भन्दा पनि सुरु चाहिँ सङ्गीत हो। तर सङ्गीत र साहित्य चाहिँ एक अर्कामा अन्तर सम्बन्धित लाग्छ मलाई चाहिँ। एउटा कुरा त्यो भने अर्को कुरो त्यो रेडियोको कुरा गर्दाखेरि चाहिँ अब हाम्रो घरमा रेडियो थिएन अनि हाम्रो मामाहरू चाहिँ दुई तिनजना मामाहरू चाहिँ अब रेडियो बोकेर हिँड्नुहुन्थ्यो। जस्तो अब तपाईँलाई पनि कतिवटा कुराहरूमा थाहा होला होइन, अब यसो बोकेर हिँड्ने अथवा भिरेर हिँड्ने होइन, दुई ब्यान्डको तीन ब्यान्डको रेडियो भन्थ्यो होइन। अनि मामा चाहिँ आएको दिन घरमा मामा आएको दिन एकदमै खुसी हुन्थेँ कि म रेडियो सुन्न पाइने भयो। त्यो रेडियो छुन पाएदेखि त्यो मेरो भन्न पाएदेखि कति आनन्द हुन्थ्यो होला जस्तो लाग्थ्यो। अनि त्यसरी चाहिँ त्यो सङ्गीत अनि त्यो सङ्गीत काहीँ काहीँ त्यसरी बेला बेलामा सुनेको कारणले गर्दाखेरि चाहिँ त्यसको छाप बस्ने क्या दिमागमा। त्यस हिसाबले गर्दाखेरि त्यो सङ्गीतले चाहिँ एउटा एक खालको छापभित्र छोडेको कारणले गर्दा अब त्यसलाई बाहिर कसरी निकाल्ने त होइन। बाहिर निकाल्नको लागि त के गाउनै पर्यो, के बजाउनै पर्यो अथवा के लेख्नै पर्यो। त्यो चाहिँ भुटानको कुरा हो। त्यतिखेर त लेख्ने त त्यस्तो थिएन तर एक खालको छाप चाहिँ सुरु चाहिँ त्यहाँबाट भएको हो कि एउटा प्रेरणा चाहिँ हुन्छ नि। अनि नेपालमा आइसके पछाडि त भनेको अब रेडियो घरमा किन चाहियो र माथिल्लो घरमा रेडियो तल्लो घरमा रेडियो पल्लो घरमा रेडियो है। एउटा नेपालमा साहित्यिक कार्यक्रम चल्थ्यो दाल यज्ञको कार्यक्रमहरू म सुन्ने गर्थेँ। मेरोमा रेडियो थिएन तर म सुन्ने गर्थेँ होइन। अब उतिर पर्तिर हाम्रो मामाको घर पनि नजिकै थियो। मामाको त रेडियो त्यतिखेरै हुन्थ्यो भने नेपालमा यस्तै किन नहुने होइन। नारायण गोपालको गाना बज्यो भनेदेखि कहीँ बज्यो कतै मेरो कानले सुन्यो भनेदेखि म कहाँ बस्दैछ त्यहाँसम्म गएर चाहिँ त्यो बारबाट कान थापेर पनि सुन्थेँ कि। मैले पहिलोचोटि जागिर खाएर पहिलो महिनामा कमाएको पैसाले रेकर्ड टेप रेकर्डर किनेको थिएँ कि। नेपाली कक्षाहरू पनि अब त्यहाँ सञ्चालन भयो। जस्तै साहित्यको कुराहरू अलिक पछाडि गएर भयो, साहित्यको कक्षाहरू पनि सुरु भयो अनि मैले साहित्यको कक्षा पनि गरेको थिएँ। भर्ना गरेको थिएँ, तर के भइदियो भनेदेखि हामीले भर्ना गरेको सालदेखि चाहिँ के एउटा त्यहाँ प्रावधान राखियो त भन्दाखेरि स्कुलमा पढ्ने स्टुडेन्टले साहित्य पढ्न नपाउने भन्ने त्यो प्रावधान राखियो र मैले प्रवेशमा चाहिँ भर्ना गरेको थिएँ, एक डेढ महिना क्लास लिएँ, त्यस पछाडि नपाउने भनेर भनिसके पछाडि मैले त्यो बन्द गरेँ। अनि तर त्योभन्दा अगाडिदेखि नै म गरिमा भन्ने पत्रिका पढ्थेँ। त्यो पढ्नको लागि चाहिँ कसरी भयो त भन्दाखेरि मेरो चाहिँ त्यो गोल्लाब क्याम्पको छेउमा बस्तीमा एकजना दिदी हुनुहुन्थ्यो नेपाली नै, होइन, त्यहाँबाट चाहिँ मैले मागेर लान्थेँ। किन्ने त उपाय थिएन, अब कहाँ पाउँथ्यो त्यो पनि थाहा भएन, होइन, उहाँले किनेर ल्याउनुहुन्थ्यो। अनि त्यो उहाँले पढिसक्नु भएको पुरानो स्तम्भहरू चाहिँ म चाहिँ लगेर पढ्ने गर्थेँ। त्यसरी नै सुरु भएको वास्तवमा, म वहीँ हुँदा मतलब क्याम्पमै पनि त्यसरी अब सदन स्तरीय अथवा कक्षा स्तरीय कविता प्रतियोगिताहरू हुन्थ्यो, त्यसमा भाग लिन्थेँ, होइन, जस्तै निबन्ध लेखन प्रतियोगिता हुँदी। अनि त्यस पछाडि अब भानु जयन्ती कार्यक्रमहरू हुन्थ्यो, विशेष गरी अब क्याम्पमा भानु जयन्ती र लक्ष्मी जयन्ती कार्यक्रम हुन्थ्यो। र मेरो पहिलो कविता लेखाइ चाहिँ फेरि अङ्ग्रेजीबाट सुरु भयो। के भयो भने मेरो एकजना साथी हुनुहुन्थ्यो, अनि उहाँले कविता लेख्नु भएछ, अनि उहाँले मलाई लेखेर सुनाउनु भयो अङ्ग्रेजी कविता। अनि म त धन्न भएँ, अब कविता लेख्ने मेरो साथीले कविता लेख्न थाल्नुभयो, बाफरे। त्यो भइसके पछाडि चाहिँ मलाई चाहिँ ईर्ष्या लाग्यो, एकदम डाहा भयो।
उसले लेख्न सक्छ, मन लेख्न सक्छ,
मेरो साथीले चाहिँ अङ्ग्रेजीमा कविता लेख्ने, म पनि लेख्छु यार भनेर चाहिँ अनि मैले लेख्न सुरु गरेँ। र लेख्न सुरु गरिसकेपछि अब उहाँले अङ्ग्रेजीमा लेखेपछि मैले अङ्ग्रेजीमै लेख्ने। अब कविता भनेको मलाई के लाग्थ्यो त्यो त्यतिखेर भन्दाखेरि चाहिँ त्यो अन्तिमको शब्दहरू चाहिँ मिल्नुपर्छ, ज्ञात्मक हुनुपर्छ, होइन, भन्छ नि राइमिङ,
राइमिङ मिल्नुपर्छ,
त्यो हुनुपर्छ भनेर चाहिँ मैले चाहिँ राइम बनाएर लेखेँ। अन्त मैले कविता लेखेर चाहिँ लगभग 14 कि 16 लाइनको कविता थियो, अनि मैले लगेर अङ्ग्रेजी टिचरलाई देखाएँ कविता, सर मैले एउटा कविता लेखेको छु हेरिदिनु पर्यो भनेर। अनि उहाँले चाहिँ एकदम वा वा भन्नुभयो, कि बहुत राम्रो कविता लेखेछौ भनेर भन्नुभयो। त्यसरी सुरु भएको साहित्यप्रतिको एउटा झुकाव भनौँ न। यो कविताको शीर्षक छ, अलिक अनौठो खालको छ यो, है, विदाई नव वर्षलाई। यो चाहिँ विशेष गरी मैले नेपालमा माओवादीको अवस्था एकदमै त्यतिखेर चाहिँ चरम पुगेको थियो भनौँ, लगभग 60 कुरा हो यो, फागुन 25 गते 2060 लेखेको छ विराटनगरमा। त्यो चाहिँ के थियो भने म त्यतिखेर चाहिँ त्यो विराटनगरमा वाणी प्रकाशन भन्ने सुन्नुभयो होला, त्यो वाणी प्रकाशनमा चाहिँ पाक्षिक रूपमा कविता वाचन कार्यक्रमहरू हुन्थ्यो। अब यहाँ जस्तै कृष्णभूषण अहिले भर्खरै उहाँ देहावसान हुनुभयो, है, कृष्णभूषण बल, अनि त्यस पछाडि मेरो एकजना क्याम्पसमा पढ्दाको साथी पनि हुनुहुन्थ्यो समथिङ श्रेष्ठ, उहाँको नाम बिर्सेँ मैले, उहाँ, त्यस पछाडि एकजना सजना दाहाल भन्ने हुनुहुन्थ्यो, उहाँको साहित्यिक नाम चाहिँ सीमा आदास, उहाँ पनि आउनुहुन्थ्यो। त्यस्तै गरेर मनु मन्जिल, त्यहाँ चाहिँ त्यस्तो खालको चाहिँ कविहरू भेला हुने कार्यक्रम हुनुहुन्थ्यो, अनि त्यहाँ गएर पनि मैले यो कविता एकचोटि वाचन गरेको थिएँ। त्यसै गरी नेपालमा अलिकति त्यो माओवादीको कारणले गर्दाखेरि थुप्रैले ज्यान गुमाएको बेलामा चाहिँ, अब त्यो बेलामा चाहिँ एउटा नव वर्षको जुन एउटा उल्लास हुन्छ त्यो नभएको कारणले गर्दाखेरि चाहिँ अब नयाँ वर्ष आएपछि त जस्तै दसैँ तिहार आएपछि त मनाउनु पऱ्यो नि, त्यही भएर चाहिँ तिमी नआऊ भनेर चाहिँ मैले विदाई नव वर्षलाई भनेर लेखेको छु। जुवाका सोइला भाँचेर हल गोरुहरू उन्मत्त भई छाडा साँडे भएको बेला तिनले तिम्रो कुमारित्वसँग सिङौरी खेल्न के भयो। जुवाका सोइला भाँचेर हल गोरुहरू उन्मत्त भई छाडा साँडे भएको बेला तिनले तिम्रो कुमारित्वसँग सिङौरी खेल्न के भयो। त्यसैले ए नव वर्ष धेरै सिँगारिएर नआऊ, अझ 2-4 वर्ष पर जाऊ, नत्र कलङ्कित हुन सक्छ तिम्रो सुन्दर नाम। दुइटै हात भाँचिएको बेला पूर्णिमा होस् या अमावस्या म ठेलो जस्केलो पोत्न सक्दिन, भाँचिएको हलोको टुँडोले न म तिम्रो गर्व जोत्न सक्दिन, म तिम्रो गर्व जोत्न सक्दिन, त्यसैले बाँझै रहोस् त्यो बियाड यसपालि। धोका होला धेरै ठुलो धोको लिएर नआऊ, कोखो दुख्ला सधैँभरि भोको भएर नआऊ, शुभकामना र कोसेली खोज्दै रित्तो डोको बोकेर नआऊ, भरिएको गाग्रो घोप्ट्याएर भर्ने निउमा अँधेरीमा नआऊ, रल्ली र रक्सी र मदिरामा नआऊ। पात्रो र कात्रोमा मात्र होइन, हिम्मत भए छाप्रोमा आऊ। आऊ छेउ नै भने घडीमा मात्र होइन, प्रत्येक मानव नाडीमा आऊ। यहाँ तिम्रो आगमनको अर्थ उल्टो लाग्न सक्छ, यहाँ तिम्रो आगमनको अर्थ उल्टो लाग्न सक्छ। तिम्रो केसको गुजुल्टो पनि सजिलो चुल्ठो लाग्न सक्छ। तिमलाई स्वागत गर्ने बहानामा दियो पनि पुल्ठो बन्न सक्छ। आँधी हुरी चलेको बेला झिल्को पनि अगुल्टो बन्न सक्छ। नत्र हेर नत्र हेर, म पनि उल्टै गरिराखेको छु तिमलाई स्वागत गर्ने अवसरमा बिदाई दिइरहेको छु। यो अर्को छ, यो मस्तिष्कमा चिहान भन्ने, फाल्गुन 7 गते 2060 विराटनगरमै लेखिएको र यो पनि भुटनिस लिटरेचर .com प्रकाशित छ। मान्छे मसान घाट सुन्दा मात्रै पनि डराउँछ, चिहानसँग झस्कन्छ, तर मैले मस्तिष्कमा त्यही मान्छेको चिहान भेटे। मान्छे मसान घाट सुन्दा मात्रै पनि डराउँछ, चिहानसँग झस्कन्छ, तर मैले मस्तिष्कमा त्यही मान्छेको चिहान भेटे। एउटा मित्र मलाई भन्छ, म साह्रै बिरानी भए, मित्रतावलम्बी भएकोले म उत्सुकतापूर्वक सोध्छु, यो उमेरमा कस्तो विषय छ, हिजो आज किन हो, ज्यादै दिमाग दुख्छ। धेरै चिकित्सकहरूलाई देखाएँ, परीक्षण गराइसकेँ, तर कारण पत्ता लाग्यो। मैले उसको टाउकाको क्षकिरण गरेर हेरेँ, रोग देखिए पो देख्ने, बिचरा ती डाक्टरहरूले। मैले उसको दिमागमा आला लासहरू भेटे। उसलाई ती मुर्दाहरू त्यो चिहानबाट झिक्न भने शङ्ख बजाउन अराए, मलामी टाँक्न लगाए र ती शवहरूलाई लगेर आर्यघाटमा दाह संस्कार गर्न सल्लाह दिए। कति कठोर गिरी रहेछ तेरो टाउको भित्र, त्यति गहिरो खाल्टो खन्दा त्यसमा तलाई पीडा बोध भए? मैले प्रश्न गरे, तर ऊ अभाव रह्यो। अन्त्यमा उसलाई स्मरण गराए, कमरेड त मान्छे होस्, मान्छेको मस्तिष्कमा मुर्दा सधैँ अडिन सक्छ, कहिल्यै सडिन सक्दैन। मस्तिष्कमा त्यस्तो रसायन पदार्थ छैन जुन माटोमा हड्डी गाल्नलाई हुन्छ, यो माटोको प्रकृति प्रदत्त गुण हो। मान्छेलाई त्यस्तो विशेषता, क्षमता वा विलक्षणता प्रकृतिले दिएको छैन।
हजुर श्रोताहरू, अहिले तपाईँलाई हामीले सुनाउँदैथ्यौँ यतिराज हजनाभेजीको यो कविता। अहिले हामी मौसम छ गाईजात्राको, गाईजात्राको मौसममा हामी व्यङ्ग्य साहित्य पनि अलिकति घुसाउन खोज्दैछौँ। भुटान नेपाली साहित्यको प्रवासमा त्यति धेरै व्यङ्ग्य साहित्य त हुर्केको छैन, तर नेपाली व्यङ्ग्य साहित्य हुर्काउने अथवा सुरु गर्ने भैरव भरियालको नाम हामी यहाँ ल्याइहाल्छौँ। विक्रमसम्मत 1993-2023 सालसम्म 50 वर्षको अवधिमा उहाँले धेरै साहित्य सृजना, 40 वर्षको अवधिमा धेरै व्यङ्ग्य साहित्य सृजना गर्नुभएको छ। र व्यङ्ग्य साहित्यको सृजना मा उहाँले दिनुभएको योगदानलाई सम्झिँदै हामीले पछिल्लो समयमा व्यङ्ग्य साहित्यमा निकै प्रखर रूपमा उदाउनु भएका लक्ष्मण गामनागेको एउटा व्यङ्ग्य रचना हामीले लिएर आएका छौँ। म सुरु गर्दैछु यसलाई। एक्लै पारेर भट्टराई टटराई, कुखुरा चोर भर्सेलामाथि सुँगुरको खोर भनेर गैरी घेरे अन्तरे र जन्तरेहरूलाई मलाई गिल्ला गर्दै भाग्दै गरेको र तिनीहरूलाई कुट्न नसक्दा खेतमा खेतका गरामा थचक्क बसेर क्वा क्वा रोएको भर्खर जस्तो लाग्छ मलाई।
त्यस बेला हाम्रो गाउँठाउँमा काँग्रेस, कम्युनिस्ट, राप्रपा, झाले, माले, समसंवादी, माओवादी आदि केही पनि थिएनन्। दक्षिणपन्थी, वामपन्थी, उग्रवादी, कट्टरपन्थी, नामपन्थी, गरमपन्थी पनि थिएनन्। त्यहाँ खेत थिए, सामाहा थिए, रोपाहा थिए, बाउसे थिए, गोठाला थिए, खेतालाहरू थिए, भेडा बाख्रा गाई भैँसी र राँगा गोरुहरू थिए, लिम्बुका बस्तीहरू थिए, गुरुङका गाउँ थिए, राईका घरहरू थिए, केही घर पनि नेवार पनि थिए। ती सबै बस्तीहरूभित्र बाहुन, छेत्री, कामी, दमाई, मगर आदि अनेक जात जाति मिसिएका थिए। हामी सबै दौतरी, बिरबहादुर राई, राईलाई च्यान्टे भ्यान्टे, च्यान्टे बुढी, पेन्टे राई, कण्ड सुकेको भनेर जिस्क्याउने गर्दथ्यौं। अहिले सम्झिँदा लाग्छ, कुपोषणले बिग्रिएको कारण शारीरिक बनावट व्यङ्ग्य गरेर हामीले ऊमाथि अन्याय गरेका रहेछौँ। न हामीलाई अन्याय गरेको थाहा हुन्थ्यो, न उसलाई त्यसलाई अन्याय ठान्दथ्यो। क्षणिक रमाइलाका लागि त्यसरी भनाभान गर्थ्यौं, एकछिन रिसारिस हुन्थ्यो, एकछिन सँगसँगै खेल्न थाल्थ्यौं। ऊ पनि काम थिएन, ठूला ठूला स्वरमा बाहुन, काठा, कन्दने, धोती, लगौटी, चन्दने भन्दै भाग्दथ्यो। हामी उसलाई लखेट्थ्यौँ र ऊ भाग्थ्यो, ऊ भागेर भाग्न नसकेर उभिन्थ्यो र हामीसँग भिड्न तयार पर्थ्यो, हामी डराउँथ्यौँ र जिस्केको पो भन्दै ऊसँग खेल्न थाल्थ्यौँ। हामी झगडाभित्र वास्तवमै खराब नियत हुँदैन थियो, मनोरञ्जन मात्र हुन्थ्यो।
हाम्रो गाउँको र स्कूलको जमातमा पौडेल, मैनाली, खड्का, खतिवडा, अधिकारी, दाहाल, राई, लिम्बु, गुरूङ आदि थुप्रै जात र थरका दौतरीहरू थिए। जातीय झैझगडा वा भनाभन ज्यादै न्यून थियो, तर एउटा थरले अर्को थरलाई विभिन्न तुक्काबन्दीहरू मिलाएर व्यङ्ग्य गर्ने तर होच्याउने काम भने मनज्ञ हुन्थ्यो। जात जात बीचको व्यङ्ग्यले कहिलेकाहीँ सामान्य विवादको रूप पनि लिन्थ्यो, तर थरहरू बीचको गाली गरौजले भने खासै नराम्रो केही हुँदैनथ्यो।
मलाई भट्टराई टट्टराई कुखुरा चोर भनेर होच्याउने केटाहरू अघिका अधिकारी थरका थिए। म पनि आफ्नो दाजुको साथ पाउन साथ बुर्क उफ्रिँदै अधिकारी पदिकारी पादको भारी 500 जन्तीलाई भोक्काले मारी भनिदिन्थे। सम्भवत इतिहासमा कुनै पनि दिन अल्छिपो ढङ्ग नभएको कुनै एउटा अधिकारीले गरेको गल्तीले आज पर्यन्त सबै अधिकारीहरू गाली खाइरहेका छन्। सबै अधिकारीलाई एउटै भाँडामा हाँडीमा हालेर हामी त्यसरी भोटिदिन्छौँ। श्रोता र हामीले तपाईँलाई यो लेख पुरा सुनाउन सकेका छैनौँ, हामी तपाईँले युवासंसार.com गएर सुन्न सक्नुहुन्छ। हामी त्यहाँ यसलाई रेकर्ड गरेर त्यहाँ हाल्नेछौँ। आजको लागि विदा हुने बेला भइसकेको छ। अर्को साता हामी अरू कार्यक्रमका अरू खुराकहरू तपाईँलाई लिएर आउनेछौँ, सङ्गीतहरू लिएर आउनेछौँ। आजको लागि लोक सफल म इन्द्र र देवीलाई विदा दिनुहोस्। हामी तपाईँलाई छोडेर जाँदैछौँ भुटानी सर्जक अर्जुन रसाइलीको एउटा गजल छोडेर। नमस्कार।
साथी भाग्य फुटेर पिए पिउदिन भन्थे साथी भाग्य फुटेर पिए आफ्नो देश सँग जा आफ्नो देश सँग नाता टुटेर पिए नाता टुटेर पिए पिउदिन भन्थे साथी भाग्य फुटेर पिए बाटो न छेक साथी भट्टी त्यतै हो मेरो बाटो न छेक साथी भट्टी त्यतै हो मेरो नबाँच्ने आशा मेरो बाँच्ने आशा मेरो खुसी लुटेर पिए खुसी लुटेर पिए पिउदिन भन्थे साथी भाग्य फुटेर पिए मेरो जिउनु एक्लो भएर यहाँ के अर्थ मेरो जिउनु एक्लो भएर यहाँ प्यारो देश र संतान बाट प्यारो देश र संतान बाट आज छुटेर पिए आज छुटेर पिउदिन भन्थे साथी भाग्य फुटेर पिए पिउने बानी परिसक्यो दुखेर देश मेरो पिउने बानी परिसक्यो दुखेर देश मेरो आधरतमा आज फेरि आधरतमा आज फेरि रुदै उठेर पिए रुदै उठेर पिए पिउदिन भन्थे साथी भाग्य फुटेर पिए आफ्नो देश सँग आज आफ्नो देश सँग आज नाता टुटेर पिए नाता टुटेर पिए पिउदिन भन्थे साथी भाग्या